दरअसल साहब मेरा आपसे सवाल ये है कि लोग बाहर जो पानी वाला गोल बेच रहे हैं इसे ज़िबा करके और उसके दिल में पानी भर देते हैं, नस नस में पानी भर जाता है, ये सही है या गलत है?
हाँ, आजकल ये सिलसिला भी चला है, वो ज़बा करके जानवर के दिल में कट लगा कर इसमें एक नलकी लगा कर प्रेशर के साथ पानी उसमें छोड़ते हैं, तो वो पानी पूरे जिस्म में फैल जाता है। ज़बा करने में खाल उतार कर ये काम किया जाता है, तो यहाँ तक कि मन मन पानी भी ये भर देते हैं इसमें, अगर जानवर बड़ा हो तो, और एक मन गोया वजन उसका बढ़ गया तो इस तरह ये धोखे से बेचना। एक तो ये कहकर बेचना कि एक मन पानी मैंने इस गोश्त में भर दिया है, तो ये कहकर बेचने में तो जवाब की सूरत बनेगी, लेकिन जाहिर है कि जब बताना ही था तो पानी भरेगा कौन इसके अंदर, तो अब ये धोखे से अगर बेचेगा तो गुनाहगार होगा और इसकी रोजी भी हराम होगी। जितना पानी उसने डाला है वो सब, मतलब मैंने गोश्त के बदले उसने पानी डाला ना, तो एक मन मसलन पानी डाला तो एक मन गोश्त का जो उसने रकम ली है उसके लिए हराम है और जहन्नम में ले जाने वाला काम है ये, तो इसलिए इससे बचना बहुत ज़रूरी है। ये बहुत आम होता जा रहा है, अल्लाह ताला उन लोगों को तौबा की तौफीक दे जिन्होंने ये आइडिया निकाली और इन लोगों को सिखाया, हालांकि पहले नहीं था ये अभी चंद सालों से ये सुना है कि किसी ने आकर इन लोगों को सिखा दिया और ये करने लगे, और जिसने इस तरीके को जारी किया वो जो रिवायत है ना कि जो नई चीज़ यानी गुनाह का इजरा करे, गुनाह जारी करे, तो उस पर उसको अजाब होगा और जितने लोग उस पर अमल करते रहेंगे इन सबको भी गुनाह होगा और उन सबके मजमूए के बराबर इस जारी करने वाले को गुनाह मिलेगा और दोनों के गुनाहों में कोई कमी नहीं होगी। ये कितना बुरा बंदा है कि जो ऐसी चीज़ों की तरबियत देता है, तालीम देता है, कितना बुरा बंदा है। मुझे एक गोश्त फरोश मिले थे अमारात में, बहुत मोहब्बत करते हैं, वो एक तरह से वो अपने इस्लामी भाई भी कह सकते हैं इसको, वो इज्तिमा में भी आते जाते हैं। इन्होंने मुझे बताया था कि मेरे बाप ने मुझे नसीहत की थी कि बेटा तुम ये धोखा कभी नहीं करना, तो मैं नहीं करता ये काम, तो इस तरह के काम ना करें। ये मुर्गी फरोश भी करते हैं, इसमें मुर्गी फरोश क्या करते हैं कि मुर्गी के ज़बह करने का पर वगैरह नोच कर, सफाई करके पेट के आलात निकाल कर सिर्फ दिल इसमें रहने देते हैं और फिर ये पानी में इसको डबो देते हैं। अब 15 मिनट ये पानी में छोड़ देते हैं, तो इस तरह पानी वो चूस लेती है, 150 ग्राम वजन तकरीबन उसका बढ़ जाता है। यूं 30-40 रुपए की मुर्गी में इनको बचत हो जाती है मजीद। अब इस तरह करते हैं और एक ही गंदे पानी में मुर्गियां इस तरह डालते रहते हैं छील छील के। इसमें बड़ी तशवीश ये कि अगर किसी एक मुर्गी पर भी ज़बह के वक्त निकला हुआ खून लगा हुआ होगा या उसकी चिरक जो बीट करती है फुजला उसका, वो चिरक अगर उसमें लगी हुई है नापाक और ये उस एक डिब्बे में या कनस्तर में या जो भी पतीला उसमें इन्होंने डाला या ड्रम में डाला उसको, एक की वजह से सारा पानी नापाक हुआ और अब ये नापाक पानी जिस जिस मुर्गी के अंदर ये इस तरह सरायत कर रहा है नसों में, अब इसका गोश्त धुलना मुमकिन नहीं है, तो ये सारी की सारी मुर्गी ऐसी नापाक हो गई कि इसका धुलना मुमकिन नहीं है, तो अब इसका खाना भी हराम हो गया, न इसको बेचने की इजाज़त न इसको खाने की इजाज़त। तो इस तरह चंद सिक्कों के लिए इतना बड़ा जोखिम लेते हैं, लेकिन मैं ये नहीं कहता कि जिस मुर्गी में पानी है वो उसको मैं नापाक कह रहा हूँ, मैं ये अर्ज कर रहा हूँ कि अगर उस पर खून लगा हुआ चला गया ज़बह के वक्त निकला हुआ या चिरक और बीट चली गई या उसका नापाक हाथ था ज़बह से खून आलूद और वो उसमें चला गया, तो ये सब पानी नापाक होगा। और ये आप सब समझदार हैं कि इतनी एहतियात किसने करनी है, जो हराम काम कर रहा है क्या वो इतनी एहतियात भी करेगा कि खून वाला उसमें खून वाली मुर्गी ना जाए, बीट वाली मुर्गी ना जाए, खून वाला हाथ ना जाए, तो ये तो सारे एहतियात उसने कहाँ करनी थी। तो ये इतना इसमें एहतमाल है उसके नापाक होने का खतरा, यानी एक तो धोखा तो अपनी जगह पर मौजूद है लेकिन इसके नापाक होने का खतरा जो इससे ज़्यादा खौफनाक है, खाने वाले के हक में अगर उसने देख लिया हो तो उसके लिए भी खाना भी जायज़ नहीं होगा। اگر اس نے دیکھ لیا کہ پانی میں واقعی نجاست گئی اور اب یہ نجس پانی اس میں چڑھا گوشت میں، تو اتنا بڑا یہ مطلب ہے کہ کتنا بڑا جرم کر رہے ہیں لوگ.
کیا وجہ کیا بابا، یہ پانی بھرتے ہیں، یہ سب کچھ کرتے ہیں، ان کو پتہ تو ہوتا ہے نا بابا کہ ہم غلط کر رہے ہیں، ایسا تو نہیں بابا پتہ نہیں ہوتا، یہ کیوں وجہ کیا ہوتی ہے ان تمام چیزوں کو کرنے کی، جان بوجھ کر کر لینے کی، اور اس کے اوپر کوئی وہ بھی نہ ہونا، بس عادت بن گئی. ابھی ہم جس کو کہتے ہیں مارکیٹ ٹرینڈ ہو گیا، بھائی سب تو ایسا کرتے ہیں، ہم بھی ایسا کرتے ہیں. اس کے کیا اسباب ہوتے ہیں؟ اگر چند ایک اسباب بیان کر دو تو ہم اس سے بچنے کی کوشش کریں.
یہ مطلب اسباب اس کی ہرس ہے، لالچ کہ میں مالدار ہو جاؤں. اور ایسے لوگ کیا خاک مالدار ہوں گے؟ ہمارے اسلامی بھائی مجھے بتا رہے تھے ایک کہ وہ کسی نے ان کو بتایا، گوشت فروش نے، کہ میں یہ کام کرنے لگا پانی ڈالنے والا، تو میں نے وہ بس تھوڑے ہی وقت میں 5 لاکھ روپے اس کے ذریعے کما لیے. اور میرے پھر دل میں تکلیف شروع ہو گئی، مجھے بائی پاس کا آپریشن کروانا پڑا، گھر میں بیماریاں. تو مختصر سے عرصے میں بولے 25 لاکھ روپے میرے دواؤں پر، ڈاکٹروں کے پیچھے خرچ ہو. اور میں نے کان پکڑ لیا کہ میں نے یہ کام نہیں کرنا. اسی طرح ایک اور بھی یہ لوگ کام کرتے ہیں کہ وہ انہیں ملاوٹ اور دھوکے کے تعلق سے، کہ جو غذا کی نالی ہوتی ہے نا، پھیپھڑے کے جو نرخرا ہوتا ہے اس کے اوپر ایک سرخ نالی ہوتی ہے لال، یہ غذا کی نالی ہوتی ہے. غذا کی نالی اندر سے سفید ہوتی ہے، اوپر سے لال ہوتی ہے، گوشت سے ملتا جلتا ہی رنگ ہوتا ہے، لیکن اس کو عرفن گوشت نہیں کہتے. تو اس کی وہ نالی چھیل رہا تھا، اس کا اوپر سے گوشت اتار رہا تھا، تو اسلام بھائی نے بتایا کہ میں نے اس کو پوچھا کہ یہ کیا کر رہے ہو؟ بولا کیوں، میں اس کا قیمہ بناتا ہوں، ہوٹل والوں کو سپلائی کرتا ہوں گوشت کے کرے نا، دھوکے سے وہ چل رہا ہے یہ کام. تو خیر اب وہ دوسرے کے پاس گیا، کسی سری پائے والے کے پاس، اس کے پاس بھی یہی رکھی ہوئی تھی. وہ دیکھ کر اس نے کہا کہ یار کیا تم بھی اس طرح کرتے ہو؟ تو اس نے کان پکڑے، نہیں بابا میں نہیں کرتا بھائی، یہ وہ کرتا ہے، کر رہا ہے نا، میں یہ کام نہیں کرتا کیونکہ میں نے یہ دیکھا ہے کہ یہ جب سے کام کر رہا ہے اس کو دمے کا مرض ہو گیا ہے. اور دوسرے ہی میں نے ایسے دیکھے ہیں کہ جو اس طرح کے کام کرتے ہیں وہ دمے کی بیماری میں پڑ جاتے ہیں. یہ اس نے بتایا، تو میں تو ایسا کام نہیں کرتا، یہ لوگ دھوکہ دیتے ہیں، گناہ کرتے ہیں. وہ اس کو شعور تھا، سمجھدار آدمی تھا. تو گوشت فروش سارے نا سمجھ تو نہیں ہوتے نا، ایک سے اس میں سمجھدار ہوتے ہیں، کیونکہ ان کا جو گوشت فروشی کا کام ہے نا، یہ کوئی ناپاک یا ناجائز یا گناہ کا کام نہیں ہے.
اس سے تو بابا ان کی احتیاطیں اور بڑھ جانی چاہیے تھی.
بے شک
جو آپ فرما رہے ہیں
ان کا کام نازک ہے، اس میں احتیاطوں کی بہت ضرورت ہے، تھوڑی سی بے احتیاطی جو ہے نا ان کو گناہوں میں ڈال دیتی.
کھانے پینے سے متعلق ہے نا، چھوٹا بڑا سب مطلب متعلق ہو گئے، لوگ کھاتے ہیں ان سے لی کر چیزیں.
اچھا وہ جو میں نے غذا کی نالی کا بتایا نا، یہ غذا کی نالی کھانا حلال ہے، غذا کی نالی کھانا حلال ہے، کہ وہ ایک طرح کا گوشت ہی کی قسم ہے لیکن گوشت نہیں ہے وہ. اب اگر بیچا تو بیچنا بھی جائز ہے، لیکن شرط یہ کہ جس کو بیچا اس کو پتا ہو کہ یہ غذا کی نالی ہے، یہ ران کا گوشت نہیں ہے، مثال کے طور پہ، ٹھیک ہے نا. تو کہہ کر اگر بیچا تو چونکہ وہ حلال ہے کہہ کر بیچ سکتے ہیں. اگر اس کا قیمہ بھی کسی کو دیا، قیمہ بنا کے رکھ دیا الگ سے، اور گاہک کو بتا دیا کہ دیکھو بھائی یہ صاف بوٹی کا قیمہ ہے یا گوشت کا قیمہ ہے اور یہ غذا کی نالی کا قیمہ ہے، اب جو جانتا ہوگا اس چیز کو تو وہ خرید لے گا، وہ بالکل کھانا اس کا کوئی گناہ نہیں ہے، بہت اچھا اور لذیذ ہوتا ہے، وہ بھی برا نہیں ہوتا. لیکن چونکہ لوگ اس سے گھن کھاتے ہیں اور اس کو اچھا نہیں سمجھتے، تو اس لیے ان کو بتانا ضروری ہے، بتا دیں گے تو پھر گناہ نہیں ہے. بہرحال یہ کہ یہ گوشت فروش جو ہیں اس طرح کے دھوکے نہ دیا کریں. سیری کا گوشت ملا لیتے ہیں قیمے میں، میں نے خود دیکھا ہے کہ وہ سیری پر سے جب میں جاتا تھا نا گوشت لینے کے لیے کسی دور میں، تو خاص کر رمضانوں میں سیری کے ہڈیوں سے بھی وہ بوٹیاں نوچتے رہتے تھے، اور نوچ نوچ کر چھیل چھیل کر وہ بوٹیاں اکٹھی کرتے تھے اور مکس کر کے اور اس کو پیس کے رکھ دیتے تھے. تو یہ بھی بیچنا جائز ہے، اگر یہ کہہ دے نا کہ بھائی یہ سری کے گوشت کا قیمہ ہے تب جائز ہے، اور اگر دھوکے سے دیا کہ یہ گوشت کا قیمہ ہے تو ناجائز ہو جائے گا. اس لیے کہ سری اس کو گوشت کوئی بھی نہیں بولتا، گوشت بولتا تو یہ اکٹھی بکتی، سری پائے کی دکانیں الگ لگتی ہیں، سب کو پتا ہے کہ بھائی سری پائے یہ گوشت ہے، یہ تو بچہ بھی جانتا ہے. इससे चीजें मिक्स ना किया करें, अगर मिक्स करना ही है तो एक एक ग्राहक को पता होना चाहिए कि इसमें इतना मिक्स किया है, मिकदार बता देगा इतना मिक्स किया, तो फिर जायज हो जाएगा बेचना, वरना गुना होगा और जहन्नम की हकदारी होगी। तो धोखा देना हराम है, हदीसों में इसकी सख्त ममानअत आई है।
बहुत अंदर की मालूमात है आपको, क्या आपका इस तबके से कोई गहरा वास्ता या राबता रहा है कभी माजी में?
मैं पूछ कर मालूमत कर के ये मालूमात हासिल की है। मैं जब पैदा हुआ, खैर उस वक्त होश नहीं था, 6 महीने की मेरी उम्र थी, मुझे जो घर वाले बताते, तो हमने गऊ गली में वो घर लिया था, वहीं मैं जवान हुआ, शादी भी मेरी वहीं हुई, शायद दोनों बच्चे भी मेरे वहीं हुए। तो वो मैंने आंख खोली थी तो वो बस नीचे गोश्त की मार्केट थी, हमारे गोश्त बेचते थे। अब ये कि उनको देखता रहता था, उनके साथ थोड़ा बहुत उठना बैठना भी हुआ, फिर इत्तेफाक से हमारे पड़ोस में जो निचली मंजिल थी वहां भी गोश्त फरोश रहने के लिए आ गए, दो भाई थे वो रहने के लिए आ गए। तो यूं भी मतलब है कि मैं समझोगे इनके साथ, इन मानोकर मेरा काफी यानी कि वो ताल्लुक रहा है। तो इन लोगों को देखते 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 काफी मतलब मालूमात हो गई मुझे, फिर अब मजीद पूछ कर मालूमात होती चली जा रही है। अब जैसे कि ये पानी वाला गोश्त, खरीदार को पता कैसे चले कि ये गोश्त पानी वाला है, तो इसकी पहचान की भी मालूमात की मैंने, तो पता चला कि वो एक सूरत तो ये है इसकी कि अगर गोश्त का पीस लटक रहा है, लटकाते हैं ना, तो इसके बिल्कुल सिरे पर हाथ रखेंगे ना निचले हिस्से पर, तो कुछ ना कुछ लाल पानी लग जाएगा। ये लाल पानी लगना अलामत है कि ये थोड़ा थोड़ा इसमें से रिस रहा है पानी, यूं पता चलेगा इसका। अच्छा, खाली यूं ही नहीं करते, ये गोश्त में फूंक मार के हवा भी भरते। एक ने मुझे बताया, इस्ताई भाई ने, कि मेरे सामने एक बकरा था बिल्कुल मरियल सा, वो जबह किया, फिर जबह करने के बाद खाल उतारने से पहले उसके आखिरी जो पांव होते ना, दो अगले हाथ कहलाते हैं पिछले पांव, तो एक टांग के जोड़ पर बोंग के पास उसने कट लगाया। कट लगाने के बाद एक उधर से सुराख बनाया, एक सुराख होता है बोंग में जो सारे गोश्त में वो सरायत कर रहा है, तो उसका सुराख नुमाया किया, और एक मखसूस कौम का फर्द था जो ताकतवर माने जाते हैं, अब मैं वो कौम का नाम नहीं लूंगा, वो इस बिरादरी का नहीं था बल्कि एक मखसूस मजदूर रखा हुआ था उन्होंने, उसने उसको फूंकना शुरू किया कि हर आदमी फूंक नहीं सकता ना पूरे बकरे में करके उसने फूंकना शुरू किया, यहां तक कि वो बकरा जो था वो गुब्बारे की तरह थोड़ा नुमाया होने लगा, फूलने लगा। फिर मैं तजस्सुस से उसको देखता रहा। अब इन्होंने इसकी खाल उतारी गोश्त फरोशों ने, जब उस कसाब ने खाल उतारी तो यार ये जो बकरा बिल्कुल मरियल सा खड़ा था तो गोश्त बड़ा गोल और खूबसूरत नजर आने लगा, कि ये वो बकरा ही नहीं है। मुझे बड़ा तजस्सुस, मैंने कह रही है क्या यार, तो मैंने इसमें से बोला यार चलो यार मैं ये गोश्त ले जाऊं, पता नहीं इसका टेस्ट कैसा होता होगा। तो मैंने 1 किलो गोश्त वो ले लिया, घर जाकर बच्चों की अम्मी को दे दिया, उसने पकाया, जब हम खाने बैठे तो वो बोटियां नजर नहीं आ रही थी, हड्डियां थी इसमें थोड़ी थोड़ी बोटी की तेह थी। तो मैं चौंका, मैंने बच्चों की अम्मी से कहा कि वो जो मैं गोश्त लाया था वो वही है या कोई और पकाया तुमने, वो कहाँ है? बोले वो जो आप लाए थे ये वही है। अच्छा, तो ये गोश्त कहाँ गया? फिर मेरी समझ में आ गई कि ये थी खाली बोटियों की तेह, वो हवा की वजह से ये बोटा बन गई थी नुमाया, और ये इस तरह धोखा देते, इस तरह धोखा देना भी हराम और जहन्नम ले जाने वाला काम है। तो तरह तरह के मतलब ये सब इनको शैतान सिखाता है, इनको तरकीबें सिखाता है। देखो ये हमारे नाजरीन के लिए भी नई नई बातें होंगी कि ये क्या बोल रहा है, तो ऐसा आजकल हो रहा है। अब दुनिया के हर मुल्क में हो रहा हो ये जरूरी नहीं है, जहां कानून पर अमल हो ना वहां ये नहीं कर सकते, कानून उल्टा लटका देगा इनको, जेल के सरियों में ठोंस देगा। तो जहां कानून सख्त होते वहां तो ये नहीं हो सकता, लेकिन जहां नहीं होते सख्त वहां होता है। हमारे यहां तो ये बहुत मतलब सुन रहे हैं कि ये मतलब पूरी पूरी मार्केटें बाज ऐसी हैं कि जिनमें इसी तरह का गोश्त मिलता होता है मिलावट वाला, तो ऐसा ना करो। आप मेरे मीठे मीठे से भाइयों उतना ही खाओगे जितना आपका पेट है, उतना ही पहनोगे जितना तन है, आप वो सारा थान बदन पर लपेट नहीं लोगे, चंद गज कपड़े का ही जोड़ा बनेगा, बाकी कौन खाएगा? आपके बाल बच्चे खाएंगे, बाकी छोड़ के मर जाओगे। हो सकता है वो आग बनकर आपको लिपट जाए, तो खुदा ना खास्ता क्या करोगे? तो जिस तरह औलाद को आप परवरिश कर रहे हो हराम कमाई से, जरा सोचो ये कयामत के रोज ये बाल बच्चे जो है ना घेर लेंगे अपने बाप को और फरियाद करेंगे, या अल्लाह इसने हमको दीन के मसाइल नहीं सिखाए थे, दीन के अहकाम की इसने हमको तालीम नहीं दी थी, या उस हदीस का मैं खुलासा कर रहा हूं ने हमको सिर्फ दुनिया सिखाई थी, दीन नहीं सिखाया था, या अल्लाह ये हमको हराम रोजी खिलाता था, रिश्ते पकड़ लेंगे। अब कोई भी पाटे खान हो, फन्ने खान हो, तुर्रम खान हो, शेर खान हो, कोई भी हो, फिर रिश्ते उसको पकड़ लेंगे और इसको इतना मारेंगे, इतना मारेंगे कि इसकी खाल उधड़ जाएगी। जिस तरह गाय की खाल, बकरे की खाल, भैंस की खाल, ऊंट की खाल उधड़ी जाती है ना, तो खाल उसकी उधड़ जाएगी। अब गोश्त ही गोश्त जाएगा, उस गोश्त पर भी मार लगाते रहेंगे, रूह नहीं निकलेगी। बकरा तो जबा होता है तो रूह मिलाकर निकल जाती है ना, वहां मौत तो आएगी नहीं, रूह नहीं निकलेगी। अब वो गोश्त पर मार पड़ती रहेगी, यहां तक गोश्त भी झड़ जाएगा, अब हड्डियों का ढांचा रह जाएगा, जान उसमें बाकी रहेगी। अब इसकी तकलीफ का अंदाजा लगाइए, फिर उसी ढांचे को पकड़ के ले चलेंगे जहां आमाल तोले जाते। अब इसके आमाल निकाले जाएंगे तो पहाड़ पहाड़ जितनी नेकियां निकलेंगी। ये तो हाजी साहब थे, हज पढ़े थे, नमाज भी पढ़ी थी, आप रोजे भी रखे थे, अच्छा तहज्जुद भी पढ़ी थी, तो इस तरह उसके बड़े बड़े अमाल, पहाड़ों जितने अमाल लिखा रिवायत में कि पहाड़ों जितने अमाल निकाले जाएंगे और फिर वो उसके एलो इयाल पहुंच जाएंगे, खानदान वाले पहुंच जाएंगे और वो उसमें से अपनी उसकी नेकियां लेना शुरू करेंगे, यहां तक के वो नेकियों से खाली हो जाएगा। फिरिश्ते फिर उसको पकड़ेंगे और जहन्नम की तरफ ले चलेंगे। वो मुड़कर अपनी बाल बच्चों की तरफ बड़ी हसरत से देखते हुए कहेगा कि अब मेरे कंधों पर सिर्फ उन गुनाहों का बोझ रह गया है जो मैंने तुम लोगों की खातिर किए थे। अलमान मुलाफिज फकी अबुल लैस समरकंदी रहमतुल्लाह तआला अलैह ने यह रिवायत अपनी किताब में लिखी है, जिसका तर्जमा नेकियों की जजाएं और गुनाहों की सजाएं के नाम से मकतबतुल मदीना पर मिलती है किताब। इसमें और भी बहुत सारी रिवायतें, हिकायतें और बहुत सारी मत कहने के बातें हैं उसमें। मुख्तसर सी किताब है यह किताब, छोटी सी 148 पेज की किताब है। हदिया भी मेरा ख्याल इसका 25-30 रुपए होगा, कितना होगा, ये खरीद लें। इसी में से मैंने ये रिवायत आपको खुलासे के साथ अपने अल्फाज में बयान की है। तो मेरे मीठे मीठे साईं भाइयों, ऐसा ना करो, तौबा करो, जिससे हराम लिया उसको पहुंचा भी दो, उससे माफी भी मांगो, अल्लाह ताला से भी तौबा करें। तौबा का दरवाजा खुला है, ऐसा ना हो कि इसी हालत में मौत हो जाए, क्योंकि हर फर्द मरता, हर शोबे का आदमी मरता है, इस तरह गोश फरोश भी मरते हैं, बड़े बड़े पहलवान भी मौत का शिकार होते हैं, हाथी जैसे भी कब्र में उतार दिए जाते हैं, तो आप कब तक जियोगे? तो मैं उनको कह रहा हूं जो ऐसा कर रहे हैं, यकीनन सब ऐसा नहीं कर रहे, लेकिन जो कर रहे हैं मैं उनको समझा रहा हूं कि मेरे भोले भाले इस्लामी भाइयों, अपने आप को क्यों जहन्नम के हवाले कर रहे हो? आ जाओ, बाज आ जाओ, इनसे तौबा कर लो, दावत इस्लामी के मदनी माहौल में आ जाएं, نمازیں شروع کر دیں، توبہ کر کے نمازیں شروع کر دیں اور نیکیوں کی طرف مائل ہو جائیں، دعوت اسلامی کے اجتماعات میں آنا شروع کر دیں. ہر جمعرات کو مغرب کے بعد سنت وبارہ اجتماع ہوا کرتا ہے. باب المدینہ میں کل 8 جگہ اجتماع ہوتا ہے. آپ کا علاقہ جس مسجد جو اجتماع گاہ مدنی مرکز جو قریب پڑتا ہو وہاں شرکت کر لیں آپ اجتماع میں، یا یہاں پر فیضان مدینہ میں آ جائیں. اگر آپ کو پتہ نہیں کہاں ہے تو عالمی مدنی مرکز فیضان مدینہ میں بھی ہر جمعرات کو اجتماع ہوتا ہے مغرب کے بعد، آپ اس میں شرکت کر لیا کریں. اب آ کر تو دیکھیں یا کیا ہوتا ہے. آخر یہ اتنے داڑھی والے امامے والے بیٹھے ہوئے تو کیا یہ اپنے گھر سے ایسے بن کر نکلے تھے؟ ہر طرح کے اسلامی بھائی اس میں آپ کو ملیں گے جو کل تک ایسے تھے، آج دعوت اسلامی نے ان کو کیا سے کیا کر دیا. قیدی جیلوں سے چھوٹ کر بعض اوقات یہاں شکرانے کے نفل پڑھنے آتے ہیں، کیونکہ جیل خانوں میں جا کر بھی ہمارے مبلغین وہاں ان کو نیکی کی دعوت دیتے ہیں، ان کو گناہوں سے باز رکھتے ہیں. پولیس مار مار کے جن کو نہ سدھار سکی، دعوت اسلامی کا مبلغ اپنے میٹھے بول کے ذریعے ان کے دلوں کو الحمدللہ پھیر دیتا ہے. حقیقت میں دلوں کا پھیرنے والا اللہ ہے، لیکن ذریعہ مبلغ بن جاتا ہے. اور یہاں سے پھر قافلے میں سفر کرتے ہیں، آپ کو ایسے قیدی ملیں گے کئی کئی سال جیلوں میں رہے ہوئے، آج دعوت اسلامی کے مبلغ ہیں. کوئی ان کو پہچان نہیں سکتا کہ یہ چھٹا ہوا بدماش تھا، جرائم پیشہ شخص تھا، یا جوا خانہ چلاتا تھا، یا شراب خانہ چلاتا تھا، یا مار دھاڑ والا تھا. وہ نہیں سمجھ نہیں آئی. ایسے آپ کو داڑھی، امامہ، زلفیں، سفید لباس، مدنی حلیہ، آپ بھی بن جاؤ. مرنے سے پہلے پہلے موتو قبل ان تموتو، مر جاؤ مرنے سے پہلے پہلے، یعنی اپنے نفس کو مار ڈالو. اس نفس نے بڑے گناہ کرائے. انشاءاللہ اس طرح آپ حلال روزی پر آؤ گے، مسجد بھرو تحریک میں شامل ہو جاؤ کہ ہمیں بھی نماز پڑھنی ہے، گھر والوں کو بھی نماز پڑھانی ہے، بچوں کو بھی مسجد کا رستہ دکھانا ہے، تو انشاءاللہ عز و جل بہت بہتری ہوگی. دنیا تو ویسے کٹ جائے گی جیسے تیسے، نیکیوں میں کٹے تو کیا بات ہے. ایمان اللہ کرے سلامت رہے اور ہم دنیا سے ایمان سلامت لے جا کر قبر میں پہنچیں اور بارگاہ خداوندی میں پیش ہوں. کاش ایسا ہو جائے. آ جاؤ دعوت اسلامی کے مدنی ماحول میں آ جاؤ. ایک نے لبیک کہا غالباً، ایک نے جزاکم اللہ خیر. یہ لبیک آپ بولو گے تو حج میں پڑھی جاتی ہے، یہ وہ لبیک نہیں ہے. صحابہ کرام سے بکثرت ثابت ہے کہ جب سرکار صلی اللہ تعالی علیہ وسلم بلاتے تھے تو لبیک کہتے تھے، جواباً لبیک، حاضر ہوں. اسی طرح سیدنا امام احمد بن حنبل رضی اللہ تعالیٰ عنہ جن کا بھی تذکرہ ہوا تھا، ان سے کوئی مسئلہ پوچھتا تھا تو بارہ ایسا ہوا ہے کہ یہ جواب میں فرماتے تھے لبیک، حاضر ہوں، میں آپ کو مسئلہ بتا رہا ہوں. تو یہ کہ سرکار صلی اللہ تعالیٰ علیہ وسلم کی سنت ہے، ایسا کسی مستند کتاب میں نہیں مل سکا لبیک کہنا، لیکن صحابہ کا عمل تھا، یہ بعض صحابہ کا اور امام احمد بن حنبل کا بھی عمل تھا اس پر. تو لبیک میں حاضر ہوں ایک اچھا خوبصورت جملہ ہے کہ میں حاضر ہوں، میں ہوں، اب میری دعوت اسلامی ہے انشاءاللہ، میں ہوں، اب میرا ایمان ہے، اور میں انشاءاللہ میرا ایمان شیطان کے ہتھے نہیں چڑھنے دوں گا. اب میں ہوں اور انشاءاللہ حلال روزی ہے، اب حرام روزی کا روپیہ میرے گلے میں نہیں جائے گا، اب حرام روپیہ میری جیب میں نہیں جائے گا، اب حرام روپیہ میرے پیٹ میں نہیں جائے گا، اب حرام کا لقمہ میرے بچوں کے پیٹ میں نہیں جائے گا انشاءاللہ. وجل میں نے توبہ کی، میں باز آیا، میں کمزور، مجھے جہنم کا عذاب برداشت کرنے کی سخت نہیں ہے، طاقت نہیں ہے، میں قبر کا عذاب سہ نہیں سکتا اور کوئی بھی نہیں سہ سکتا، کوئی اللہ کا عذاب برداشت کر ہی نہیں سکتا. کوئی بولے کہ میں عذاب برداشت کر لوں گا اللہ کا تو وہ کافر ہو جائے گا، اس نے اللہ کی توہین کی کہ اللہ تعالیٰ بھی کیا ایسا کمزور ہے، معاذ اللہ، اللہ تعالیٰ ایسا کمزور عذاب دے گا کہ وہ دھوکہ دے کر برداشت کر لے گا. اب کوئی برداشت کر لیا تو پھر عذاب ہوا کیا؟ عذاب ہے ہی وہی کہ جو برداشت نہ ہو سکے. تو یہ نعوذ باللہ، ظاہر ہے جو یہاں آئے ہیں انہیں اللہ اور رسول سے محبت تھی، جبھی تو آئے ہیں، ورنہ نیندوں کی قربانی دے کر آج کیوں آ کر بیٹھتے؟ اگرچہ گوشت فروش ہے، لیکن ہر گوشت فروش ایسا نہیں ہے کہ خوف خدا سے خالی ہو. بعض لوگ بیچاروں کو قصائی بولتے ہیں، میں سمجھاتا رہتا ہوں کہ قصائی نہ بولا کریں، جو قصائی کے ایک معنی ظالم ہے. گوشت کا کام کرنے والے کو قصائی نہیں بولتے، بلکہ گوشت کا کام کرنے والے کو بولتے ہیں قصاب، سواد والا قصاب، یا گوشت فروش یعنی گوشت بیچنے والا. یعنی ہم جتنا محبت سے بات کریں گے نا اتنا بات جلدی اثر کرے گی. ہم اس کی حقارت کریں، قصائی حقیر لفظ ہے، تحقیر والا ہے، تو ہی ہمارا لفظ ہے. ہم کسی کو بولیں گے تو اس کا دل دکھے گا، ایزا ہوگی. جو قصائی ظالم کو تھوڑی بولنے، یہ قصاب ظالم نہیں ہوتا نا. جانور ذبح کرنا، تو ہمارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے جانور ذبح کیا. نعوذ باللہ ظلم ہوتا تو میرے آقا کیوں کرتے ایسا، ہے نا؟ یقیناً ظلم نہیں ہے، ہے نا؟ یہ حلال کرنا، یہ ہمیں حکم شریعت ہے، اجازت شریعت ہے. اور اپنے ہاتھ سے ذبح کرنا یاد رکھو سنت ہے. ہاں سنت ہے آقا کی. اگر سنت کی نیت سے اپنے ہاتھ سے جانور کو ذبح کرے گا تو ثواب بھی ملے گا سنت ادا کرنے کا.
ماشاء اللہ،
الحمدللہ. ہر ایک کو کرنا چاہیے، جس جس میں طاقت ہو ذبح کرنا جانتا ہو تو زندگی میں ایک آدھ بار تو ذبح کر ہی لینا چاہیے کہ آقا کی یہ سنت بھی ہم سے نہ چھوٹے.
ماشاء اللہ.
سنت پر عمل کرنے کا جذبہ، یہ بزرگان دین میں ایسا تھا کہ اس پر مجھے یاد آیا، میں نے ایک کتاب میں پڑھا کہ ایک بزرگ کو اس بات کا بڑا افسوس تھا، آخری عمر ہو گئی، اب بڑا افسوس کر رہے تھے وہ کہ افسوس میری ایک سنت چھوٹ گئی. وہ کیا سنت چھوٹ گئی سرکار، آپ تو بڑے سنت کے پابند ہیں. فرمایا کہ وہ میرے بس میں نہیں ہے. کیا آخر؟ فرمایا کہ وہ یوں کہ میرے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی بیٹیاں تھیں، وہ سرکار صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے بیٹیوں کی شادیاں کروائیں، افسوس میری کوئی بیٹی نہیں، بیٹے ہی بیٹے ہیں. آج بیٹی سے لوگ دور بھاگتے ہیں، اور وہ ایسے اللہ کے ولی تھے کہ وہ اس پر افسوس کر رہے ہیں کہ کاش میری بیٹی ہوتی تو میں بھی اس کی شادی کرواتا اور یوں سنت ادا کرواتا کرتا. ایک بیٹی تو مشہور ہے نا، بی بی فاطمہ. اب جو لوگ چڑھتے ہیں کہ بیٹی نہیں ہونی چاہیے، صرف بیٹے ہونے چاہیے، ان کو سوچنا چاہیے کہ میرے آقا کی بیٹی فاطمہ، ساری عورتیں ان کی غلام ہیں، کنیز ہیں. اور کان کھول کر اے استائیں بہنوں سن لو کہ جنت کی عورتوں کی سردار بی بی فاطمہ رضی اللہ، جنت کی عورتوں کی سردار بی بی عائشہ صدیقہ، جنت کی عورتوں کی سردار ام المومنین خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہ. اگر بیٹی یا عورت کو بری چیز ہوتی تو اللہ پیدا کیوں کرتا؟ میرے آقا کی ایک بیٹی کا نام زینب بھی تھا رضی اللہ تعالیٰ عنہ. تو اس طرح میرے آقا بیٹیوں والے تھے، بیٹوں والے بھی تھے، آپ کے شہزادے بھی تھے. حضرت قاسم رضی اللہ تعالیٰ عنہ ایک بیٹے کا نام تھا، ایک بیٹے کا نام ابراہیم تھا رضی اللہ تعالیٰ عنہ. تو اس طرح میرے آقا کے بیٹے بھی تھے، بیٹیاں بھی تھیں. تو ہمیں بیٹے بھی ہونے چاہیے اور بیٹیاں بھی ہونی چاہیے. الحمدللہ میری بیٹی بھی اور بیٹے بھی ہیں، اللہ کا کرم، اللہ کا کرم، اللہ کی رحمت. تو اس پر خوش ہونا چاہیے. بیٹی آئے تو منہ نہیں بگاڑنا چاہیے، منہ نہیں کرنا چاہیے، رب کی رضا پر راضی رہنا چاہیے کہ اللہ نے مجھے وہ نعمت دی ہے جو میرے مصطفیٰ کو بھی عطا فرمائی صلی اللہ علیہ وسلم. کہ بیٹی تو گھر کی رونق ہوتی ہے، اپنے گھر کی زینت ہوتی ہے، رونق ہوتی ہے. الحمدللہ ماں کا ہاتھ بٹاتی ہے، ماں کو بہت دلچسپی ہوتی ہے بیٹی سے، اسے ہاتھ بٹاتی ہے. کام کاج میں بیٹا ہاتھ نہیں بٹاتا اتنا جتنا بیٹی ہاتھ بٹاتی ہے. بیٹا تو چلا جائے گا کام کاج کے لیے، ادھر ادھر نکل جائے گا، اور بیٹی گھر میں رہتی ہے اور وہ رونق ہوتی ہے، ماں کی کمپنی فراہم کرتی ہے اس کو. الحمدللہ اللہ بیٹیوں کو بھی سلامت رکھے، آپ کے بیٹوں کو بھی سلامت رکھے، اور آپ کو بیٹیاں بھی دے اور بیٹے بھی دے. واللہ تعالی اعلم ورسول اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم. صلوا علی الحبیب
صلی اللہ تعالی علی محمد.